और आप देखिए कैसी नेकी की थी, अल किया साक, अल्लाह ने कहा डाल दो तो डाल दिया। इससे क्या पता चला कि इताअत की आदत डालनी है, जिसने अल्लाह की छोटी सी बात सुन के मानी अल्लाह उससे बड़ी बनवाएगा। हम क्या कहते हैं, नहीं एक दफा हज करूंगी ना फिर उसके बाद नेक बनूंगी, ये कभी नहीं होगा। छोटे छोटे नेकी के मामले करें, अल्लाह आपको बड़े मौके देगा। हम कहते हैं बड़ी बड़ी नेकियां करनी है, नहीं पहले छोटी छोटी को एक्सेप्ट करें अल्लाह बड़ी लेगा। आप कहते हैं नमाज नहीं पढ़नी लेकिन काबे में जाकर तवाफ करने का बड़ा दिल है, नहीं सॉरी यू कैन डू। तो मेरे ख्याल में आपके मेरे लिए जो एक सबसे पहला स्टेप पता क्या होता है, जो नेकी आपके पास आ गई आपको ऑफर देता है, यू वॉन्ट टू डू दिस, आप ये करना चाहती हैं, आप इसमें हेल्प करती हैं, से बिस्मिल्लाह। अपनी जिंदगी का इस बात पे लिख लें अलकिया साका आयत नंबर 31 के नीचे, मुझे जब किसी नेकी की ऑफर होगी अगर मैं उस पर अवेलेबल हूं, थोड़ा बहुत 19 भी चेंज करनी भी पड़ी, आई विल डू दिस फॉर माई सेल्फ। किसी के सर पे एहसान नहीं होगा, और अगर नहीं करेंगे मैं नहीं करूंगी, जाइए अल्लाह के पास बहुत सारे। क्या मैं आपको इस साल ना पढ़ाती तो आपने भला दौरे कुरान नहीं करना था, आप किसी और को बुला लेते। क्या सारे मेरे साथ कर रहे हैं, कई कहाँ कहाँ कर रहे होंगे। तो अल्लाह को ना मेरी जरूरत है ना आपकी जरूरत है। फिर इससे एक और बात पता चलती कि दीन के मामलों में रूल्स को फॉलो करना चाहिए। जो लोग रूल्स को फॉलो नहीं करते वो कभी भी आगे नहीं जाते, और इताअत के बगैर तरबियत हो ही नहीं सकती। आज हमारा अपना हाल है कि हम अपने बच्चों को स्कूल में डाले, कहते हैं बहुत ऑर्गेनाइज स्कूल है, बहुत ऑर्गेनाइज है। आप इमेजिन कीजिए आप अपने किसी बच्चे को किसी ऐसे स्कूल में डालेंगे ना, वो आपके बच्चे के टेस्ट लें, क्या आपका मासूम बच्चा टेस्टों से परेशान ना हो जाए, ना वो उनका कोई रूल हो, ना डिसिप्लिन हो, ना कुछ हो, ना फीस हो, बस जब दिल चाहे आपका बच्चा आ जाए वो वेलकम करे, जब ना आए तो वो के ना आए। कितने माएं जो अपने बच्चे को स्कूल में डालेंगी, हम तो चुन चुन के शहर के वो स्कूल ढूंढते हैं कि कहते हैं इनका डिसिप्लिन बहुत अच्छा है। क्यों? उसी तरबियत के साथ फिर बच्चों में तब्दीली आती है। तो दीन के मामले में कहें कि अल्लाह हमें ऐसी कोई जगह मिले जहां डिसिप्लिन के साथ, रूल्स के साथ और पूरे प्रोटोकॉल के साथ सीखें, कि जिसमें वाकई हम दीन को उसका हक दें और दीन की कीमत कोई अदा कर सके ना, तो वो हजारों लाखों में नहीं हो सकती, वो करोड़ों में हो सकती है, और उसकी भी कोई कीमत नहीं है। तो मूसा अलैहिस्सलाम की सूरत में अल्लाह ने ये बातें रखी। अब आप देखिए कि मूसा को चुना क्यों अल्लाह ने, इसमें अब एक आपके मेरे लिए फिर बहुत सबक की बात आ रही है कि वो क्या हारून के लिए सिफारिश की। दिल खुला था मूसा का, जब दीनदारों के दिल खुले होते हैं ना तो वो दूसरों से भी मिलके काम करते हैं, शेयरिंग। कहा मूसा ने कहा हारून को भी चुने, जब तजकिया नहीं होता ना दीन के बावजूद तो शेयरिंग तो बर्दाश्त ही नहीं होती, सारा क्रेडिट खुद लेना चाहते, वन मैन शो, मैं सब कुछ करता हूं, सब लोग चाबियां उठाई नहीं जाती, बूढ़े लोगों से चाबियां नहीं छोड़ते कि मेरे बगैर घर नहीं चलता। भाई अम्मा जी बहू को दे के तो देखिए, चीनी तक तो आपने ताले में रखी हुई है, तो बहू चाय कैसे अच्छी बनाए। अब अम्मा से पूछ के अम्मा बिस्किट निकाल लूं मेहमानों के लिए, तो बताइए उसकी अच्छी खिदमत कहां से होगी। तो हमेशा कामों को डेलीगेट करें। हजरत मूसा ने हारून को अपने साथ मिलाकर क्या किया, पहले होता मूसा मूसा हर का मूसा, तो मूसा थक के हार के रात को सोते, अब हारून को काम दे के मूसा ने काम दिया, खुद जाके तूर पे बैठ के इबादत करने लग गए। तो आप जब अपने साथ लोग तैयार करते हैं ना फिर आप इंजॉय करते हैं। और अगर आप दोनों का तकाबुल करें, मूसा लुखनत वाले थे, बोल नहीं सकते थे ठीक, उनकी जुबान में कट था, उसकी कई वजूहत है जिसकी सबक जरूरत नहीं। उम्र में हारून से छोटे थे लेकिन अल्लाह ने उनको पहले चुना, क्यों? दिल पड़ा था, तंग नजर नहीं थे। आज मुस्लिम रिलीजियस पीपल जो हैं उनको नैरोनेस ने, नैरो माइंडेडनेस से अपने आप को रोकना पड़ेगा। जब नजर छोटी होती है तो फिर हम तो अल्लाह की रहमतों को भी और जन्नत को इतना छोटा समझ लेते हैं कि हमारा ख्याल है कि जन्नत में बस जब मैं जाऊंगी या तुम्हारा तो मुझे पता नहीं, मेरा हल है मैं ही जाऊंगी, वही कैफियत है। तो दुआ कीजिए आज हम मुसलमानों के दिल बड़े हो जाए, सबको साथ लेकर जन्नत में जाएंगे इंशाल्लाह, फिर मजा आएगा। अकेले जन्नत में जाके करना क्या फायदा है। तो आइए दुआ करते अल्लाह हम सबको एक साथ जन्नत में ले जाना, हम वहां जाके एक दूसरे को याद करें। आज की डेट भी लिख लें 7/7/2015, मुझे पढ़ने में हमेशा गलती लगती है, यहां मंथ पहले है शायद और दिन बाद में आता है, तो दुनिया के दूसरे हिस्सों में अपोजिट है, तो मैं हमेशा डेट गलत बताती हूँ, इसलिए बस 7/7 ठीक है, आप जो 7 आप समझ लें, आज की डेट में गलत नहीं बता सकती, 7 जुलाई है। तो बहरहाल ये है कि दुआ कीजिए कि अल्लाह जन्नत में जाके हम याद करें इस दिन को कि हमने इस वक्त दुआ की, और यकीनन जो मजबूरियों की वजह से घरों से सुन रहे हैं उन वो भी सब हमारी दुआओं में है, अल्लाह ताला हम सबसे राजी हो जाए। अब मूसा की जिंदगी का एक और पेज टर्न होता है, और वो क्या है, फिरौन के दरबार में। लिख लीजिए इस आयत से ऊपर आयत नंबर 36 से कि मूसा फिरौन के दरबार में क्या हुआ। फलम मजा मूसा भी आयातिना बैजीनात। फिर जब मूसा इन लोगों के पास हमारी खुली खुली निशानियां लेकर पहुंचे तो उन्होंने कहा ये कुछ नहीं मगर बनावटी जादू। ये बातें तो हमने अपने बाप दादा के जमाने में कभी सुनी ही नहीं। मूसा ने जवाब दिया मेरा रब इस शख्स के हाल से खूब वाकिफ है जो इसकी तरफ हिदायत लेकर आया और वही बेहतर जानता है कि आखिरी अंजाम किसका अच्छा होना है। हक यह कि जालिम कभी फला नहीं पाते। और फिरौन ने कहा अहले दरबार मैं तो अपने सिवा तुम्हारे किसी खुदा को नहीं जानता। देखिए अना का शिकार अपनी जात को इतना बड़ा आईना बना लिया कि उसके पीछे कोई नजर ही नहीं आ रहा। हामान जरा ईंटे पकवा कर मेरे लिए एक ऊंची इमारत तो बनवा दो शायद कि इस पर चढ़कर मैं मूसा के रब को देख सकूं। मैं तो इसको झूठा समझता हूँ मजाक कर रहा है ना उस वेला का। ये मूसा कहता है मेरा रब ऊपर है तो जरा बनाना है एक ऊंची सी इमारत में आसमानों में झांक के तो देखो कि किधर है मूसा का रब। और ऐसा एक जोक एक रशियन सदर ने भी एक किसी मौके पे किया था कि जहाज के सफर के दौरान एक रशियन सदर और उनके साथ जर्नलिस्ट भी थे उनमें से एक मुसलमान था। सदर साहब जो भी थे उनको मजाक सूझा कहने लगे अरे इधर आओ तुम मुसलमान कहते हो कि अल्लाह ऊपर है तो हम तो आज काफी ऊपर आए हैं दिखाओ किधर है। कहने लगा अब हम होते घबराते हो तोबा तोबा शर्मिंदा शर्मिंदा नहीं। वो बहुत जीनियस था उसने कहा सदर साहब जहाज की खिड़की खोले आपको रब आगे ही दिखेगा। तो इस तरह का इंटेलेक्चुअल माइंड चाहिए आज शर्मिंदा नहीं होना। और ये हाजिर दिमागी हिकमत के साथ आती है जब आप कूल माइंडेड रहते हैं। तो पहले गुस्से में हो या शर्मिंदा हो तो फिर तो नहीं है। तो उसने मजाक उड़ाना चाहा उसने और उसके लश्करों ने जमीन में बगैर किसी हक के अपनी बड़ाई का घमंड किया और समझे कि इन्हें कभी हमारी तरफ पलटना ही नहीं है। सोचिए इस जुमले पे गौर करें इनको कभी हमारी तरफ पलटना नहीं है। आखिरकार हमने उसे और उसके लश्करों को पकड़ा और समंदर में फेंक दिया। अब देख लो इन जालिमों का कैसा अंजाम हुआ। हमने इन्हें जहन्नम की तरफ दावत देने वाले पेशरौ बना दिया और क्यामत के रोज वो कहीं से मदद ना पा सकेंगे। हमने इस दुनिया में उसके पीछे लानत लगा दी और क्यामत के रोज वो बड़ी कबाहत में मुबतला होंगे। क्या समझता था खुद को बड़ी पावर सुपर पावर अल्लाह ने उसको क्या बना दिया। देखिए जो अल्लाह टाइटल देता है वो बड़ा होता है या जो इंसान खुद को देता है। पिछली नस्लों को हलाक करने के बाद हमने मूसा को किताब अता की लोगों के लिए बसीरतों का सामान बनाकर हिदायत और रहमत बनाकर शायद के लोग सबक हासिल करें। क्या पता चला किताबें क्यों आती हैं। लअल्लहुम यतज़क्करून नसीहत पकड़ी जाए उससे फायदा लिया जाए। ए नबी आप उस वक्त मगरबी गोशे में मौजूद ना थे जबकि हमने मूसा को ये फरमाने शरीयत अता किया और ना तुम शाहिदीन में शामिल थे बल्कि इसके बाद तुम्हारे जमाने तक हम बहुत सी नस्लें उठा चुके और इन पर बहुत सारा जमाना गुजर चुका। तुम अहले मदीन के दरमियान भी मौजूद ना थे जबकि हम इनको अपनी आयात सुना रहे होते मगर इस वक्त ये खबरें भेजने वाले हम हैं। तुम तूर के दामन में भी मौजूद ना थे जब हमने मूसा को पहली मर्तबा पुकारा था मगर ये तुम्हारे रब की रहमत है कि तुमको ये मालूमात दी जा रही हैं ताकि तुम इन लोगों को वॉर्न करो आगाह करो जिनके पास तुमसे पहले कोई आगाह करने वाला नहीं आया शायद कि वो होश आ जाए। और ये हमने इसलिए ऐसा किया कि कहीं ऐसा न हो कि इनके अपने किए करतूतों की बदौलत कोई मुसीबत जब इन पर आए तो वो कहें परवरदिगार तूने हमारी तरफ क्यों कोई रसूल न भेजा हम तेरी आयात की पैरवी करते और अहले ईमान में से होते। क्या पता चला कि अल्लाह के नबी हर जगह हाजिर नाजिर नहीं थे। आप मक्का में थे तो मदीना में नहीं थे वरना हिजरत की जरूरत क्या पड़ती। अल्लाह खुद कह रहे हैं आप तब भी नहीं थे तब भी नहीं लेकिन सिर्फ नासमझी की वजह से बाज लोग कुछ चीजों को इस तरह से प्रमोट करते हैं कि दूसरों को उलझाने के लिए ऐसी जुमले बोल देते हैं। आप देखिए कि अगर आप इधर हैं तो आप इस वक्त घर में तो नहीं है। अगर मैं इस वक्त यूएसए में हूं तो मैं यूके में तो नहीं हूं। अगर हम सब एक जगह भी होते दूसरी भी जगह होते कितना मजा आता। फिर ये सब वायरलेस सिस्टम और सारे नेट की जरूरत ही नहीं थी। आप हर जगह बैठ के कुरान पढ़ाते ना कोई आपको बुलाता ना कोई जाने देता। तो ये चीजें ह्यूमन रीच से बहुत बाहर है। तो इंसान इंसान होता है उसकी कुछ लिमिटेशन होती है लेकिन लोग क्यों नहीं मानते। सुनी सुनाई बात जो शुरू से सुनते हैं वही सच लगती है। फरमाए फलम मजा हुमुल हक मिन इंदिना मगर जब हमारे हाथ से हक उनके पास आ गया तो वो कहने लगे क्यों ना दिया गया इसको वही जो कुछ मूसा को दिया गया। क्या ये लोग इसको इनकार नहीं कर चुके जो इससे पहले मूसा को दिया गया था। उन्होंने कहा दोनों जादू हैं जो एक दूसरे की मदद करते हैं और कहा हम किसी को नहीं मानते। ऐ नबी इनसे कहो अच्छा तो लाओ अल्लाह की तरफ से कोई किताब जो इन दोनों से ज्यादा हिदायत बख्शने वाली हो अगर तुम सच्चे हो। आज भी यही चैलेंज है दुनिया वालों को। अल्लाह कहते हैं अगर इस कुरान से ज्यादा कोई चीज दुनिया में खैर और हिदायत लाने वाली है तो ला के दिखाओ। कोई भी नहीं ला सकेगा क्योंकि अल्लाह की किताबें ही हिदायत बख्शती हैं। اب اگر وہ تمہارا یہ مطالبہ پورا نہیں کرتے تو سمجھ لو کہ دراصل یہ خواہشات کے پیروکار ہیں، کتاب کے مقابلے میں خواہشوں کا دین چلتا ہے، اور اس شخص سے بڑھ کر کون گمراہ ہوگا جو اللہ کی ہدایت کے بغیر بس اپنی خواہشات کی پیروی کرے؟ اللہ ایسے ظالموں کو ہرگز ہدایت نہیں بخشتا۔ اور اس نصیحت کی بات اور نصیحت کی بات مسلسل ہم انہیں پہنچا چکے ہیں تاکہ وہ خواب غفلت سے بیدار ہو۔ ہائی لائٹ کیجئے، یہ قرآن غفلتوں کی پٹی کو آنکھوں سے اتارتا ہے۔ جب تک اس کتاب کو گہرائی میں جا کر سیکھیں گے نہیں، سنیں گے نہیں، پڑھیں گے نہیں، غفلت دور نہیں ہوگی۔ آج امت کیوں غافل ہے؟ کیا نکلا؟ نمازیں تو آج بھی پڑھتے ہیں، روزے تو آج بھی رکھتے ہیں، مسجدیں تو آج بھی بناتے ہیں، بس کتاب پہ غور نہیں کرتے۔ اللہ سے دعا کرتے ہیں ہماری غفلت سے ہمیں بیدار کر دے۔ جن لوگوں کو اس سے پہلے ہم نے کتاب دی تھی وہ اس قرآن پر ایمان لاتے ہیں، اور جب یہ ان کو سنایا جاتا ہے تو وہ کہتے ہیں ہم اس پر ایمان لائے، یہ واقعی حق ہے، ہمارے رب کی طرف سے ہے، ہم تو پہلے سے ہی مسلم تھے۔ یہ وہ لوگ ہیں جن کا اجر دو بار دیا جائے گا۔ اس ثابت قدمی کے بدلے جو انہوں نے دکھائی، وہ برائی کو بھلائی سے دفاع کرتے ہیں، اور جو کچھ رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں۔ آپ یہ آیت اپنی ان نان مسلم فرینڈز کے ساتھ شیئر کر سکتی ہیں جو کرسچن یا جیو خود کو کہتی ہیں، کہ جب وہ اپنے دین کے بعد اسلام پہ عمل کرتے ہیں تو ان کو ان کے ہر عمل کا دگنا اجر ملتا ہے۔ تو موٹیویشنل چیزیں ان کے ساتھ شیئر کرنی چاہیے، نہ کہ ایسی آیتیں اور ایسی باتیں کہ جن کو سن کر وہ اسلام سے اور بھی دور ہو جائیں۔ اور ان کی خوبی کے وَإِذَا سَمِعُوا اللَّغْوَ وَأَعْرَضُوا عَنْهُ، اور جب انہوں نے بےہودہ بات سنی تو یہ کہہ کر اس سے الگ ہو گئے کہ ہمارے اعمال ہمارے لیے اور تمہارے اعمال تمہارے لیے، تم کو سلام ہے، ہم جاہلوں کا ایسا طریقہ اختیار نہیں کرتے۔ کیا پتہ چلا کہ سچے مومن بحثوں میں نہیں پڑتے، خامخواہ لوگوں کے ساتھ اس طرح سے منہ ماری نہیں کرتے کہ پھر ان کو چڑ ہو جائے اور وہ اس چیز کو بالکل نہ کر سکے۔ اور رہ گئی بات ہدایت کی، تو انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء، اے نبی تم جسے چاہو اسے ہدایت نہیں دے سکتے، مگر اللہ جسے چاہتا ہے ہدایت دیتا ہے، اور وہ ان لوگوں کو خوب جانتا ہے جو ہدایت قبول کرنے والے ہیں۔ اپنے لیے ہم دعا کر لیں، اہدنا الصراط المستقیم، اللہ ہمیں ہدایت دے، اے اللہ تمہیں ہدایت کا ذریعہ بنا لے۔ آپ کہیں گے اچھا پھر ہم دوسروں کو کیوں بتائیں اگر ان کو ہماری وجہ سے ہدایت نہیں ملنی؟ تو ہم ہدایت دے تو نہیں سکتے، لیکن ہدایت کا ذریعہ تو بن سکتے ہیں۔ اے اللہ ہمیں لوگوں کی ہدایت کا ذریعہ بنا لے۔ وہ کہتے ہیں اگر ہم اس کو ہائی لائٹ، یہ اسی آئے صورت میں آ گیا، کیا آج بھی بہت سارے لوگوں کو جب دین پہ عمل کی دعوت دی جاتی ہے اسلام اور قرآن کے مطابق زندگی کی، تو یہی خوف ان کا، کیا؟ وقالو ان تبی الہدا معاک نتخطف من ارضنا، وہ کہتے اگر ہم تمہارے ساتھ اس ہدایت کی پیروی کر لیں تو ہم تو اپنی زمین سے اچک لیے جائیں گے۔ کیا ہوگا پھر؟ ہمارے رشتے نہیں ہوں گے، سکاف والی لڑکیوں کو لڑکے پسند نہیں کرتے، نکابیوں کے تو کبھی شادیاں ہوئی نہیں، توبہ کرو، وہ تو ساری دنیا سے بغیر شادیوں اور بغیر بچوں کے مرکب کے چلی گئیں، اور اگر ہم نے دنیا کی تعلیم نہ لی تو کوئی اچھا رشتہ نہیں آئے گا۔ آج ہم نے حرام کاروبار چھوڑ دیا تو بچے بھوکے مر جائیں گے، کیا آج یہ اندیشہ نہیں ہے لوگوں کو؟ اس پہ 3 سیکنڈ تک غور کیجئے، کیا اللہ کی نافرمانیوں سے دنیا ملے گی اور اللہ کی فرما برداری سے نہیں ملے؟ یہ شیطان کا دھوکہ ہے۔ نہ نہ نہ، تم دین پہ آ گئی تم تو آؤٹ ڈیٹڈ ہو جاؤ گے، تم تو مین سٹریم سے ہٹ جاؤ گے۔ دین کے عمر پر عمل کرتے ہی لوگوں کو انسیکیورٹیز محسوس ہونے لگتی ہیں، وہ کہتے ہیں نہیں تو کر کے دیکھ لیجئے، جائیے پھر دیکھیے سب مل جاتا ہے، ملتا اس کو جس کو رب دیتا ہے۔ ناراض ہو کے اللہ زیادہ دے گا یا خوش ہو کے اللہ زیادہ دے گا؟ اللہ کہتے تم یہ بات کرتے ہو تو ذرا ان کو مکہ کی کہانی تو سناؤ۔ کیا یہ واقعہ نہیں کہ ہم نے ایک پرامن حرم کو ان کے لیے جائے قیام بنا دیا جس کی طرف ہر طرح کے ثمرات کھینچے چلے آتے ہیں ہماری طرف سے رزق کے طور پر، مگر ان میں سے اکثر لوگ جانتے نہیں ہیں۔ تم کیسے کہتے ہو اللہ نے تو بے آبو کیا جگہ کو اتنا آباد کر دیا، اللہ تم اللہ کی نافرمانی چھوڑو گے تو تمہیں رزق نہیں دے گا، یہ کیسے ہو سکتا ہے؟ اور کتنی ایسی بستیاں ہم تباہ کر چکے جن کے لوگ اپنی معیشت پر اترا گئے تھے، یہ ہے اصل میں ایشو، جن کو بہت فخر تھا اپنے اپنے کلچر پہ، اپنے سوشل سیٹ اپ پہ، کا وہ سب اپنی زندگی پہ اتراتے تھے، سو دیکھ لو وہ ان کے مسکن پڑے ہوئے ہیں جن میں ان کے بعد کم ہی کوئی بسا، آخر کار ہم وارث ہو گئے۔ یہ ہے بطر کا مرض، اسی لیے اللہ تعالیٰ نے یہ بات کر کے بتا دیا، بطیرت معیشت، ہائی لائٹ کیجئے گا، یہ ہے بطر۔ آج کی امت مسلمہ کا بہت بڑا مرض بطر کا ہے، بتر کیا ہے؟ اپنی حیثیت سے بڑھ کر زندگی بسر کرنا. کہتے نے پلے نہیں دھیلا تو کر دی میلا میلا. پہلے لوگ کہتے تھے چادر دے کر پاؤں پھیلاؤ, آج کے قرضے لے کر عیش کرو. اور آج ہمارے اپنے ملکوں میں وہ اشتہار دکھا دکھا کے رال ٹپکائی جاتی ہے کہ آپ کی بیٹی کی خواہشیں ہم پوری کریں گے, آپ دھوم دھام سے شادی کریں اور نیچے بینک کا نام لکھے آئیے اور ہم سے قرضہ لے لیں, اور بیٹی تو اپنے گھر جائے اور آپ ساری زندگی قسطیں دیتے رہیں, اپنا بڑھاپا رول لیں. ایک بڑا سا گھر بنا ہوا ہے خوبصورت, آپ کے خوابوں کا گھر, پھر تھوڑی افسردہ سی شکل کی لڑکی عورت دکھائی گئی ہے, ہم کیسے لے سکتے ہیں؟ پھر نیچے شوہر صاحب ہے, ڈونٹ وری, خوشخبری, گھر مل گیا, آئے ہم قرضہ لے کے گھر لیتے ہیں. بطیرت معیشت, واللہ ہی یہ غیروں کو تو سجتی تھی باتیں, آج مسلمان جب قرضوں کے بوجھ میں ڈوب گئے تو کیا بنے گا؟ آج اسی بتر نے میں کسی جگہ کا نہ چھوڑا. وہ گھر جس کے نام پہ میری نیم پلیٹ لگتی ہے اس کا کتنے پرسنٹ میرا ہے؟ آپ کسی کی گاڑی کے باہر اپنا نام لکھ سکتے ہیں؟ تو ریئل میں کس کی گاڑی پہ کس کا نام لکھا ہے؟ آج قرضوں کے بوجھ میں لد کے ہر پیدا ہونے والے بچے کو مقروض کیا, راتوں رات سڑکوں پہ آگے کروڑ پتی, وہ گھر سارے بینک لے گئے. بینک کرپسی جتنی فائل ہوئی اب سب کو یاد ہے, پچھلے 5-10 سال اپنے ملک کے دیکھ لیجئے جہاں ہم بیٹھے ہیں, کیسے کمپنیاں ڈوبی, کیسے فیکٹریاں ختم ہوئی اور کیسے لوگ لے آف ہوئے, کیسے ایک اکنامیکل ڈس آرڈر آیا, سب کو پتا ہے. تو جہاں بتر ہوگا وہاں یہی ہوگا, وہی دکھاؤں گی لوگوں کو جو ہوں, قرضے اور مانگ کر دوسروں کی چیزوں کو رکھیں گے تو کیا ہوگا. اور لیکن بات سمجھ نہیں آتی, چمکتی دمکتی چیزیں گھر پہ تو چلے, گھر تو چھوڑے, پھر جو اس کو سجانے پہ آگے قرضوں کی قرضے. میں کہتی ہوں جسم کا ایک ایک بال جب قرضوں میں ڈوبا ہو تو خوشی کہاں سے آئے گی؟ پھر ٹینشن اور پریشانیوں میں نہیں جیئیں گے تو اور کیا جیئیں گے؟ تو امت مسلمہ کو تو یہ سوٹ نہیں کرتا. اور بات کسی کی بہت اچھی تھی کہ اگر باقی رہنے والی مٹی بھی ملتی ہے نا تو وہ چھن جانے والے سونے سے بہتر ہے. آج ہم سب کو سوچنا ہے میں کون سا گھر سجاؤں, یہاں کا کہ وہاں کا, اور اللہ یہاں کا بھی دے تو اپنی پسند سے دے, ورنہ ہمیں یہاں کی پرواہ نہیں, بس اللہ وہاں کی نعمتوں سے محروم نہ کر دے. فرمایا تیرا رب بستیوں کو ہلاک کرنے والا نہ تھا جب تک ان کے مرکز میں ایک رسول نہ بھیج دیتا جن کو ہماری آیتیں سناتا, اور ہم بستیوں کو ہلاک کرنے والے نہ تھے جب تک اس کے رہنے والے ظالم نہ ہو جاتے. خوش قسمت ہیں وہ لوگ جن کو کوئی بتانے والا آ جائے, بدبخت ہیں وہ لوگ جن کو کوئی نہ بتائے تسلیاں دے, اور جب موت کی صورت میں پکڑ آئے تو وہ چیخیں کہ کاش کوئی ہمارے پاس آتا. صورت ملک میں ہم روز ایک آیت پڑھ کے سوتے ہیں, الم یاتکم نذیر, دوزخ کے دروازے پہ کھڑا کر کے فرشتے پوچھیں گے جہنمیوں سے کوئی ڈرانے والا نہیں آیا تھا؟ قالوا بلا, ہاں آیا تھا لیکن ہم کاش سنتے, لو کننا نسمع ناقلو, کاش ہم سنتے اور ہم عقل استعمال کرتے, ما کننا فی اصحاب السعیر, تو جہنمی نہ ہوتے. تو خوش قسمت ہے وہ بچہ جو وقت سے پہلے استاد کی بات سن کے فیل ہونے سے بچے. کیا امت مسلمہ قیامت کے دن فیل ہونا چاہتے ہیں, مار کھانا چاہتے ہیں, تڑپنا چاہتے ہیں, جہنم میں جانا چاہتے ہیں؟ تو دنیا کو اللہ کی مرضی سے لیں, جتنی مرضی لیں. اسی لیے اب اگلی آیتوں میں دیکھیے اتنے خوبصورت طریقے سے دنیا کی حقیقت کھول دی. وما اوتیتم من شیء فمتاع الحیات الدنیا وزینتها, تم لوگوں کو جو کچھ بھی دیا گیا وہ محض دنیا کی زندگی کا سامان ہے. سوچیے صرف دنیا کی زندگی اور اس کی زینت ہے. وما عند اللہ خیر وابقا, اور جو کچھ اللہ کے پاس ہے وہ اس سے بہتر اور باقی تر ہے. کیا تم لوگ عقل سے کام نہیں لیتے؟ 3 سیکنڈ تک ہم بھی اپنی عقل سے کام لیں. کیا لینا ہے؟